यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। पूर्व सभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि। आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ स्वतन्त्र र भयरहित सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन। मुगलिन पोखरा सड़क खण्डमा आजदेखि 20 दिन दैनिक 4.5 घण्टा यातायात बन्द हुने र वायु प्रदूषणका कारण भारतको दिल्लीमा विद्यालय बन्द।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। पूर्व सभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। त्यस अवसरमा नेपाली सेनाको एक टुकड़ीले दिवंगत ढुंगानाको सम्मानमा सलामी अर्पण गरेको थियो। ढुंगानाको पार्थिव शरीरमा उहाँका छोराहरूले दागबत्ती दिनुभयो। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्व सभामुख ढुंगानाको पुरानो बानेश्वर स्थित फ्रन्टलाइन अस्पतालमा 83 वर्षको उमेरमा हिजो दिउँसो निधन भएको थियो। पूर्व सभामुख ढुंगानाप्रति श्रद्धांजलि अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उप प्रधानमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुग्नु भएको थियो। ढुंगानाको पार्थिव शरीर आज बिहान ज्ञानेश्वर स्थित सानो गौचरणमा ल्याई उहाँप्रति श्रद्धांजलि अर्पण गरिएको थियो। उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा उड़ाएर श्रद्धांजलि अर्पण गर्नुभयो। यसअघि आज बिहान प्रधानमन्त्री निवास बालवटारमा बसेको मन्त्री परिषद बैठकले पूर्व सभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज सार्वजनिक विदा दिने निर्णय गरेको थियो। बैठकपछि संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले पूर्व सभामुख ढुंगानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेल्नु भएको भूमिकाको कदर गर्दै उहाँको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धांजलि हुने बताउनुभयो। बैठकले ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। नेपाली कंग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा आज र भोलि 2 दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले भोलि मंगिर 4 गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको 13 दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने समेत निर्णय गरिएको नेपाली कंग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। स्वर्गीय ढुंगानाप्रति समर्पित एक रिपोर्ट संवाददाता तुलसी सापकोटाबाट।
नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा, प्रतिनिधि सभाका पूर्व सभामुख दमननाथ ढुंगाना हामीमाझ नरहे पनि प्रजातान्त्रिक आन्दोलनमा उहाँको नाम सधैँ स्मरणीय रहनेछ। राजनीतिक कर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले लोकतान्त्रिक योगदानमा पुर्याउनु भएको योगदान सधैँ स्मरणीय रहनेछ। लोकतन्त्र, मानव अधिकार र न्याय क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान रहेको छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गर्नुभएपछि रेडियो नेपालको कार्यक्रम घटना र विचारलाई तत्कालीन सभामुख ढुंगानाले दिनुभएको यो प्रतिक्रियाले संविधान प्रति उहाँको निष्ठालाई झल्काउँछ।
मलाई साधारणत के लाग्छ भने कुनै पनि घटना वा विकासलाई यो संविधान सम्म छ कि छैन त्यसलाई हेर्नुपर्छ, प्राथमिकता साथ पहिले हेर्नुपर्ने कुरा त्यो हुन्छ।
काठमाडौँमा जन्मनुभएका ढुंगानाले विद्यार्थी राजनीति छोडेर कानून व्यवसायमा प्रवेश गर्नुभएको थियो। सक्रिय वकालतको 2 दशकपछि उहाँ पुनः राजनीतिको मूलधारमा नै फर्कनु भएको थियो। नागरिक समाजको सदस्यको हैसियतमा सबै प्रकारका राजनीतिक परिवर्तनमा उहाँको सक्रिय सहभागिता रहेको थियो। विक्रम सम्बत 2047 सालको संविधान सुझाव आयोगका सदस्य तथा 2048 सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। प्रजातन्त्र पुनस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाको 2048 सालदेखि 51 सालसम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको ढुंगाना राजनीतिक आन्दोलनका क्रममा पटक पटक जेल पनि पर्नुभएको थियो। सभामुखको हैसियतमा उहाँले निर्वाह गर्नुभएको भूमिका संसदीय अभ्यासलाई बलियो बनाउन महत्वपूर्ण योगदानको रूपमा लिइने गरेको छ। संविधानविद निलाम्बर आचार्य पूर्व सभामुख ढुंगानालाई यसरी सम्झनुहुन्छ।
त्यस बेलाको संविधान सुझाव आयोगको सदस्य हुनुहुन्थ्यो। निर्वाचित सभामुख को हैसियतले उहाँले निर्वाह गर्नुभएको भूमिका संसदीय प्रणाली बलियो बनाउने दिशामा स्मरणीय रहनेछ। उहाँ नागरिक अगुवा हो। उहाँ चाहिँ शान्ति प्रक्रियामा र शान्ति वार्तामा सहजकर्ताको रूपमा सक्रिय हुनुहुन्थ्यो। उहाँ एउटा सुपरिचित वरिष्ठ अधिवक्ता पनि हो। त्यसैले नागरिक भूमिका, वकिलको भूमिका, राजनैतिक भूमिका, संसदको सभामुखको भूमिका धेरै हैसियतले उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउनु भएको छ। एउटा प्रजातन्त्रवादी नागरिक सक्रिय व्यक्तित्वको रूपमा उहाँ स्मरणीय रहनुहुनेछ।
नेपालमा मानवाधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्धनमा महत्वपूर्ण योगदान निर्वाह गर्नुभएका स्वर्गीय ढुंगानाबाट आजको पुस्ताले राजनीतिमा सक्रिय, इमानदारी र जनताप्रति समर्पित भएर लाग्नुपर्ने कुरा सिक्न सकिन्छ। स्वर्गीय दमननाथ ढुंगानाले लेख्नु भएको यो गीतले भने झैं सबै नेपालीले नेपाललाई आफ्नो घर सम्झेर देशको माया गर्न प्रेरित गर्छ।
यही हो नेपाल, नेपालीको घर।
तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो। आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको संचालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ। मतदान कार्य सम्पन्न भए पश्चात सोही दिन मतपत्र सहितका मतपेटीका सुरक्षित तवरले मतगणना स्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। उपनिर्वाचन प्रचार प्रसार निषेध अवधिमा आचार संहिताको पूर्ण पालना गर्न गराउन, आचार संहिता पालना भए नभएको अनुगमन गर्न र निषेधित कार्य भए गरेको पाइएमा तत्काल कार्यवाही गर्न पनि आयोगले आग्रह गरेको छ। यही मंगिर 5 गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोड़िएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ। निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात संचालनको उपयुक्त प्रबन्ध गर्न पनि आयोगले आग्रह गरेको छ। सरकारका तीन मन्त्रीहरूले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही र कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले आज विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह 2024 अवसरमा संयुक्त रूपमा शुभकामना सन्देश दिँदै प्रतिजैविक औषधिको न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नुभएको छ। उहाँहरूले प्रतिजैविक प्रतिरोधका विषयमा सबै तहमा सचेतना, जागरण तथा पैरवी गर्न आवश्यक रहेको बताउनुभयो। आजदेखि मंगिर 9 गतेसम्म प्रतिजैविक प्रतिरोध बुझौं, बुझाउं, आजैबाट रोकथाममा जुटौं भन्ने नाराका साथ विभिन्न कार्यक्रम सहित विश्व प्रतिजैविक सचेतना सप्ताह नेपालमा पनि मनाइँदैछ। मुगलिन पोखरा सड़क योजना अन्तर्गत तनहु खण्डमा पर्ने छिर्कन देउराली खण्ड आज राति 11 बजेदेखि 20 दिन दैनिक 4 घण्टा 30 मिनट बन्द हुने भएको छ। पहिलो चरणमा आज राति 11 बजेदेखि राति 1 बजेसम्म र दोस्रो चरणमा राति 1:30 बजेदेखि बिहान 4 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुले आज सूचना जारी गर्दै लामो समयसम्म सड़क बन्द हुने भएकाले वैकल्पिक सड़क प्रयोग गर्न चालक तथा सवारी धनीलाई आग्रह गरेको छ। मंगिर 3 गते सोमबारदेखि मंगसिर 23 गते आइतबारसम्म सड़क बन्द गरी निर्माण गरिने पूर्वी सड़क खण्ड आयोजनाले जनाएको छ। राति 1 देखि 31 बजेसम्म आवागमनका लागि खुला गरिने पूर्वी सड़क खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो। उक्त अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सड़क पूर्ण रूपमा बन्द हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ़नका लागि नेपालले बंगलादेशलाई आग्रह गरेको छ। अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि यूएनएफसीसीका पक्ष राष्ट्रहरूको सम्मेलन कोप 29 भाग लिन अजरबैजान पुग्नुभएका वन तथा वातावरण मंत्री ऐन बहादुर शाही र बंगलादेशका पर्यावरण वन तथा जलवायु परिवर्तन र जलस्रोत मंत्री सेद्या रिजवाना हसन बीच आज भएको द्विपक्षीय भेटमा जलवायु परिवर्तनको मुद्दालाई साझा एजेण्डा बनाउन जोड़ दिइएको हो। नेपालले बंगलादेशलाई जलविद्युत निर्यात गर्न शुरू गरेको उल्लेख गर्दै मन्त्री शाहीले जलविद्युत सफा ऊर्जा भएकाले जलवायु परिवर्तन न्यूनीकरणको सन्दर्भमा महत्वपूर्ण रहेको बताउनुभयो। जलवायु परिवर्तन वार्तामा 3 देश बंगलादेश भूटान र नेपाल बीचको सहकार्यको पहललाई अगाडि बढ़ाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ़न र छिट्टै मन्त्री स्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वान समेत गर्नुभयो। कालीकोटको शुभकालिका गाउँपालिका 4 स्थित रारा गाउँमा आज करेन्ट लागेर 1 जनाको मृत्यु भएको छ। विद्युत लाइन मरमत गर्न पोल चढ़ने क्रममा करेन्ट लागेर 26 वर्षीय वीरेन्द्र चौलागाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टेक बहादुर राउतले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा बढ़दो वायु प्रदूषणका कारण आजबाट अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयहरू बन्द गरिएको छ। स्वास्थ्य संकट कम गर्न विद्यालयहरू बन्द गरी अनलाइन कक्षामा रूपान्तरण गरिएको छ। हावाको गुणस्तर अझ बिग्रनबाट रोक्ने प्रयासमा शहरका अधिकारीहरूले ती प्रतिबन्धहरू लगाएका हुन्। अधिकारीहरूले बालबच्चाहरूलाई घरमै राखेर सवारी साधनको चाप उल्लेख्य रूपमा घटाउन सकिने अपेक्षा गरेका छन्। हिजो साँझ विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको दैनिक अधिकतम मात्राभन्दा 57 गुणा बढ़ी पीएम 2.5 प्रदूषकहरू फोक्सो मार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सरकारक सूक्ष्म कणहरू रेकर्ड गरिएको थियो। आज प्रदूषणको मात्रा चेतावनी सीमाभन्दा करिब 39 गुणा माथि रहेको थियो। यो शहर प्रत्येक वर्ष धुवाले ढाकिने गर्दछ। प्राथमिक विद्यालयहरूलाई बिहिबार नै व्यक्तिगत कक्षाहरू बन्द गर्न आदेश दिएको थियो भने आजबाट डिजेल संचालित ट्रकहरू र निर्माण कार्य सीमित गर्ने लगायतका थप प्रतिबन्धहरू लगाइएको छ। सरकारले बालबालिका र वृद्ध वृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह समेत गरेको छ। 3 करोड़ भन्दा बढ़ी मानिस बस्ने नयाँ दिल्ली र यसको वरिपरि हिउँदमा वायु प्रदूषण विश्व र्याङ्किङमा समेत लगातार शीर्ष स्थानमा रहिरहने गरेको छ। भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा मौलिक मानव अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्य स्तरका अधिकारीहरू दुवैलाई कार्यवाही गर्न आदेश दिएको थियो। श्रीलंकाको कोलम्बो स्थित राष्ट्रपति सचिवालयमा आज नवगठित मन्त्री परिषदमा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुराग कुमार दिशानायके समक्ष शपथ लिनुभएको छ। दिशानायकेको उक्त मन्त्री परिषदमा 21 जना मन्त्रीहरू रहनु भएको तथा उपमन्त्रीहरूले पछि शपथ लिने कार्यक्रम घोषणा गरिएको थियो। नयाँ मन्त्री परिषदमा नोभेम्बर 14 संसदीय चुनावमा निर्वाचित नेशनल पीपुल्स पावर एनपीपीका 159 सांसद मध्येबाट नयाँ मन्त्रीहरू चुनिएको जनाइएको छ। श्रीलंकामा समानुपातिक प्रतिनिधित्व प्रणाली लागू भएपछि संसदमा कुनै राजनैतिक पार्टीले 2/3 बहुमत प्राप्त गरेको यो पहिलो पटक हो। नयाँ मन्त्रीमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति दिशानायकेले श्रीलंकाका जनताले जातीय र धार्मिक विभाजनको बीचमा आफूहरूलाई मतदान गरेको जनाउँदै जनताको अधिकारको संरक्षण र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालले अन्तर्राष्ट्रिय स्तरमा पाइरहेको व्यापार सुविधा कटौती हुने भएकोले प्रतिस्पर्धी बन्न नवीनतम र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने त्यस क्षेत्रका जानकारहरूले बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको एफएनसीसीआई इनोभेशन डायलगमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साना मझौला र लघु उद्यममा पर्ने प्रभाव कम गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुभयो। अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय स्तरमा बढ्ने चुनौती सामना गर्न नव परिवर्तनमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली उत्पादनहरूले बढ़दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सामना गरिरहेकोले उच्च गुणस्तरका सामान उत्पादन गरी बजारको माग पूरा गर्न व्यवसायहरूले ध्यान दिनुपर्नेमा अध्यक्ष ढकालले जोड़ दिनुभयो। कार्यक्रममा उद्योग सचिव कृष्ण बहादुर राउतले पुराना कानूनमा परिमार्जन गरी व्यवसाय मैत्री बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो। यसै गरी कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव मधु कुमार मरासिनीले नेपालले अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पछि तल झर्न नपर्ने गरी तयारी गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल सन् 2026 नोभेम्बरदेखि अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुनेछ। त्यसपछि युरोपियली युनियन लगायत विभिन्न विकसित देशहरूबाट नेपालले पाइरहेको भन्सार रहित सुविधाहरू हट्नेछन्। नेपाल चेम्बर अफ कमर्सले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने विषय बारेमा सोमबार अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। राजस्व नीति र कर प्रणाली सम्बन्धमा आयोजित अन्तर्क्रिया कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्यले कर प्रणालीलाई लगानीसँग जोड्न सरकारले काम गरिरहेको बताउनुभयो। सरकार र निजी क्षेत्रको सहकार्य मार्फत आर्थिक उपलब्धि हासिल गर्नुपर्नेमा महानिर्देशक आचार्यले जोड़ दिनुभयो। नक्कली ब्याट बिल बिजकको समस्या समाधान गर्ने गरी प्रयास भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले कर प्रशासन र कर नीति सहज र सरल तथा मुलुकमा पुँजी निर्माण भएर रोजगारी सृजना उत्पादन वृद्धि हुने खालको बनाउनु पर्नेमा जोड़ दिनुभयो। निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास र राजस्व संकलनको लक्ष्य पूरा गर्न समस्या नहुने अध्यक्ष अग्रवालको भनाई थियो। नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानी थपिएको छ। व्यवसायी उमेश श्रेष्ठ र मीनबहादुर गुरुङले करिब 6 अर्ब लगानीमा काठमाडौँको दरबार मार्गको पुरानो अन्नपूर्ण होटल भत्काएर नयाँ होटल बनाउने भएका छन्। अन्नपूर्ण स्क्वायर होटलको नामले बनाउन लागेको सो होटलको सोमबार शिलान्यास गरिएको छ। व्यवसायी मीनबहादुर गुरुङले सोमबार होटलको शिलान्यास गर्नु भएको छ। नयाँ निर्माण हुने होटलको लागत करिब 6 अर्ब रुपियाँ हुने अनुमान गरिएको छ। होटलमा 350 कोठा र 40 कोठा अपार्टमेन्ट रहनेछन्। नेपाल वायु सेवा निगमको वाइगबडी जहाज मकालु पुनः नियमित उडानमा गएको छ। जहाजको नियमित सिचेकको मर्मत पश्चात नियमित उडान गर्न लागि निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो। जहाज मर्मतका लागि 3 महिना अघि इटली लगिएको थियो। प्रभु केबलकार एन्ड टुरिज्म लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच सेयर निष्कासन गर्ने सम्झौता भएको छ। सम्झौता भएसँगै प्रभु केबलकारको 30 करोड़ रुपियाँ बराबरको आईपीओ निष्कासन गर्ने कार्य अगाडि बढ्नेछ। प्रभु केबलकारको लगानीमा मुलुकमा 3 वटा केबल कार परियोजनाहरू निर्माण भइरहेका छन्।
अब खेल समाचार अझै बमबाट।
मनाङ मर्स्यान्दी क्लब ललित स्मृति एन्फा यु 18 युथ लिग अन्तर्गत शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अङ्क दूरी घटाउने अवसरबाट चुकेको छ। सोमबार 7 बाटो स्थित एन्फा मुख्यालय मैदानमा चर्च वाइज युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि मनाङले 2 अङ्क गुमाए, जसले गर्दा मनाङ पुलिससँगको दूरी घटाउने अवसरबाट चुकेको हो। बराबरीसँगै मनाङ 10 खेलमा 19 अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको पुलिस भन्दा मनाङ 4 अङ्कले पछाडि छ। आइतबार पुलिसले एनआरटी विरूद्ध 4-2 हार बेहोरेको थियो। जारी लिगमा पुलिसको यो पहिलो हार हो, त्यसैले मनाङसँग अङ्क दूरी घटाउने सुनौलो अवसर थियो। उता चर्च बोइजले पनि 5 स्थानमा उक्लिने अवसर गुमायो। यस नतिजासँगै चर्च बोइज 14 अङ्क जोड्दै तालिकाको 6 स्थानमा उक्लिएको छ। टिपटप हेल्प नेपाल स्पोर्ट क्लबले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिने भएको छ। हेल्प नेपालले यसै महिना हुने कावा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा खड्कालाई निरन्तरता दिएको क्लबले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। खड्काकै प्रशिक्षणमा हेल्प नेपालले 8 प्रधानमन्त्री कप एनबीए लिग च्याम्पियन बनेको थियो। त्यसैको च्याम्पियन बनेको हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्नेछन्। काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा मंगिर 22 गतेदेखि 29 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा हुनेछ। क्लब च्याम्पियनमा सेल्ट एसियाका विभिन्न राष्ट्रका च्याम्पियन खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट भने आयोजक राष्ट्र भएका कारण 2 क्लबले सहभागिता जनाउने पक्का भएको हो। हेल्प नेपालले क्लब च्याम्पियनका लागि विदेशी खेलाड़ीसँगै नेपालमै अन्य विभागीय टोलीबाट खेलिरहेका खेलाड़ीलाई यो प्रतियोगिताका लागि क्लबमा ल्याउने तयारी गरिरहेको छ। केही महिना अघि मात्र नेपाल पुलिस क्लबले मालदिवसमा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपमा एपीएफ की सरस्वती चौधरी र निरुता ठगुना तथा न्यू डायमन्ड की सुमित्रा रिग्मीलाई अनुमोदन गरेको थियो। यसपटक हेल्प नेपाल र गण्डकीले विदेशी सँगै अन्य विभागका खेलाड़ी सम्मिलित गरेर टीम निर्माण गर्ने तयारी गरिरहेको बताइएको छ।
अब मौसम आगामी 24 घण्टामा कोशी बागमती गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने तथा कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 21.9 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस, न्यूनतम 9.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 27, न्यूनतम 11.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पूर्व सभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि। आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन। मुगलिन पोखरा सड़क खण्डमा आजदेखि 20 दिन दैनिक 4.5 घण्टा यातायात बन्द हुने र वायु प्रदूषणका कारण भारतको दिल्लीमा विद्यालय बन्द। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।